यो रेडियो नेपाल हो। बिहान 9 बजेको समाचारमा स्वागत छ। म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। संघीय संसदको वर्षीय अधिवेशन आजदेखि शुरू हुँदै मुलुकमा कोरोना संक्रमितको संख्या 101 पुग्यो। कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको स्वाब संकलन कार्य तीव्र। आज कानून दिवस। कोरोना महामारीबाट न्याय क्षेत्र समेत प्रभावित भएको अवस्थामा सबैले आफ्नो ठाउँबाट सकारात्मक सहयोग गर्न प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणाको आग्रह। कोरोना महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या 2,70,000 नाग्यो। 13,40,000 भन्दा बढ़ी उपचारपछि घर फर्किए। समाचार अब विस्तारमा। संघीय संसदको वर्षीय अधिवेशन आजदेखि शुरू हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वान अनुसार आज अपरान्ह 4 बजे संसदको दुवै सदनको बैठक प्रारम्भ हुँदैछ। यसका लागि संसद सचिवालयले अन्तिम तयारी गरेको छ। कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीका बीच आजदेखि शुरू हुने बैठकलाई सुरक्षित रूपमा सञ्चालन गर्न संसदका दुवै सदनका सांसदहरूको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको संसद सचिवालयले जनाएको छ। कोरोना परीक्षणका लागि जो 441 जनाको स्वाब संकलन गरिएको छ भने बाँकी सांसद कर्मचारी एवं सुरक्षाकर्मीको स्वाब संकलन आज गरिँदैछ। कोरोनाको संक्रमणलाई ध्यान दिँदै दुवै सदनको सीटको व्यवस्थापन पनि सोही अनुकूलको बनाइएको सचिवालयले जनाएको छ। आजदेखि शुरू हुने अधिवेशनको तयारीका बारेमा जानकारी दिँदै प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी,
अहिलेको जुन संक्रमणकालीन अवस्थालाई मध्यनजर गरेर संसद भवनमा जुन सभा हलमा प्रवेश गर्नुभन्दा अगाडि स्वास्थ्य स्थितिलाई मध्यनजर गरेर मान्य सांसदज्यूहरूको, कार्यरत कर्मचारीहरूको अनि सुरक्षाकर्मी मर्यादा पालकहरूको स्वाब टेस्ट गरिएको छ। 441 जनाको स्वाब टेस्ट भएको छ। त्यसपछि बाँकी मान्य सदस्य र कर्मचारीहरूको स्वाब टेस्ट गर्दैछौ। संसदको बैठक बस्नुभन्दा अगाडि त्यो रिपोर्ट आउँछ, त्यसले गर्दा संक्रमणको स्थिति के छ भनेर देखाउँछ। दोस्रो कुरा चाहिँ बैठक सञ्चालन हुने बेला पहिला भन्दा अलिक फरक के छ भने 2 कुर्सी ग्याप राखेर हामी मान्य सदस्यहरूलाई बसाइको व्यवस्थापन गरेका छौँ र त्यो सँगसँगै सबै टेबलहरूमा सेनिटाइजरको व्यवस्था गरेका छौँ र त्यसपछि गेटमा प्रवेश गर्नुभन्दा अगाडि मान्य सदस्यहरू, कर्मचारीहरू, मर्यादा पालक सबैको चाहिँ ज्वरो नाप्ने व्यवस्था गरिएको छ र सरसफाईहरू पनि सम्पूर्ण रूपमा गरिएको छ।
कार्यसूची चाहिँ के कस्तो छ?
पहिलो दिन भएको कारणले गर्दा पहिलो कार्यसूचीमा हामी चाहिँ सम्माननीय राष्ट्रपतिज्यूको कार्यालयबाट आएको संसद आह्वानको पत्र पढेर सुनाउने कार्यसूचीमा छ। त्यसपछि चाहिँ हामी प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू छन्, त्यो दलहरूको तर्फबाट दलका नेताहरू अथवा दलले पठाएको प्रतिनिधिज्यूहरूले चाहिँ शुभकामना दिनुहुन्छ र सरकारले अध्यादेश जारी गरेको थियो, त्यो जारी भएको अध्यादेश मान्य मन्त्रीज्यूहरूले त्यहाँ टेबल गर्नुहुन्छ। संक्षिप्त खालको कार्यसूची रहन्छ।
उहाँ हुनुहुन्थ्यो प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी। यसैबीच सरकारको नीति तथा कार्यक्रम यही जेठ 2 गते आइतबार प्रस्तुत हुने भएको छ। संघीय संसद सचिवालयले जेठ 13 गते आर्थिक सर्वेक्षण पेश हुने र जेठ 15 गते बिहिबार सरकारको आगामी आर्थिक वर्ष 2077-78 लागि राजस्व र व्ययको अनुमान बजेट प्रस्तुत हुने कार्यसूची रहेको जनाएको छ। यसैबीच नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ढुक्कसँग संसद बैठक बस्न सक्ने वातावरण बनेको प्रतिक्रिया दिनुभएको छ। संसदको वर्षीय अधिवेशनको पूर्व सन्ध्यामा हिजो बानेश्वरस्थित संसद भवनको निरीक्षण तथा कोरोना भाइरस परीक्षणका लागि स्वाब नमूना दिएपछि संचारकर्मीसँग कुरा गर्दै उहाँले बैठक हललाई निर्मलीकरण गर्ने प्रक्रिया सम्पन्न भएको जानकारी दिनुभयो। सत्तापक्ष र प्रतिपक्षका प्रमुख सचेतक एवं सचेतकले सरकारलाई नीति तथा कार्यक्रम र बजेट मार्फत कोरोना भाइरसको महामारीबाट जोगाउने र आत्मनिर्भर हुने कार्यक्रम ल्याउन सुझाव दिनुभएको छ। संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको आजदेखि शुरू हुने अधिवेशनका सम्बन्धमा नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरूङले बजेटका प्राथमिकता कोरोना भाइरसको व्यवस्थापन र उत्पादनमा आत्मनिर्भरमै केन्द्रित हुनुपर्ने बताउनु भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भूषालले बजेट अधिवेशनको आवश्यकता, नेपाली जनतालाई कोरोना भाइरसको महामारीबाट बचाउन बजेटका प्राथमिकता र नीति तथा कार्यक्रम केन्द्रित हुनुपर्ने बताउनुभयो। नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले समाजवाद उन्मुख अर्थनीति व्यवहारमा कार्यान्वयन गर्ने तथा व्यक्ति र कम्पनीका हितका लागि नभई जनताको हितमा कृषिमा आत्मनिर्भरता तुल्याउने र रोजगारी सिर्जना गर्ने कार्यलाई प्राथमिकता दिने नीति तथा कार्यक्रम र बजेट आउनुपर्नेमा जोड़ दिनुभयो। मुलुकमा कोरोना संक्रमितको संख्या 101 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हिजो राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षण अनुसार कपिल वस्तुका 16 र 22 वर्षीय 2 युवकमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले जानकारी दिनुभयो। सरकारले कोरोना भाइरसका संक्रमित संख्याका आधारमा मुख्य क्षेत्रका रूपमा देखिएको उदयपुर नेपालगंज र वीरगंजमा थप नमूना संकलनका लागि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेना सहितको टोली परिचालन गरेको छ। उदयपुरमा कम्तीमा 500, वीरगंज र नेपालगंजमा कम्तीमा 1,000 जनाको नमूना संकलन गर्ने गरी टोली खटाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि बाँकेमा परीक्षणको दायरा विस्तार गरिएको छ। कोरोना संक्रमित क्षेत्र नेपालगंज उपमहानगरपालिकाको वडा नम्बर 8 अन्य शंकास्पद क्षेत्रमा समेत परीक्षणलाई विस्तार गरी तीव्रता दिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार बिहिबारदेखि नेपालगंजको कोरोना संक्रमित क्षेत्रसँगै अन्य शंकास्पद क्षेत्रमा समेत कोरोना परीक्षणका लागि स्वाब संकलन गर्न थालिएको हो। बिहिबार बाँकेका थप 48 जनाको स्वाब संकलन गरिएको छ। कोरोना संक्रमितको सम्पर्कमा आएकाहरूको ट्रेसिङ गर्दै स्वाब लिने क्रममा बिहिबार 3 स्थानबाट 48 जनाको स्वाब संकलन गरिएको हो। नेपालगंजको बीपी चोक आसपासबाट 30, खजुरा गाउँपालिका वडा नम्बर 7 सोनपुरबाट 17 र क्यान्सर अस्पताल खजुराबाट 1 स्वाब संकलन गरिएको कोरोना फोकल पर्सन श्रेष्ठले बताउनुभयो। यसअघि पहिलो संक्रमित व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर नेपालगंज उपमहानगरपालिका वडा नम्बर 8 विभिन्न स्थानबाट 94 जनाको स्वाब लिएकोमा एउटै टोलका 22 जनामा संक्रमण पुष्टि भएको थियो। त्यसपछि ती 22 जनाको सम्पर्कमा आएकाहरूको खोजी गर्दै स्वाब लिन थालिएको हो। नेपालगंजको निषेधित क्षेत्र आजदेखि केही खुकुलो बनाइने भएको छ। आजदेखि बिहान 11 दिउँसो 3 अत्यावश्यक सामग्री किनमेलका लागि पसलहरू खोल्न दिइने भएको छ। जिल्ला प्रशासन कार्यालय बाँकेमा हिजो बसेको सर्वदलीय सर्वपक्षीय बैठकले खाद्यान्न, डेयरी, तरकारी लगायत अत्यावश्यक सामग्री पाइने पसल बिहान 11 दिउँसो 3 खोल्न दिने निर्णय गरेको हो। अन्य समयमा भने हिडुल गर्न नपाइने गरी निषेधित क्षेत्र कायमै रहने प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो। लकडाउनका बेला जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास बाहेकका सवारी साधन सञ्चालन गर्न नपाइने पनि खड्काले बताउनुभयो। यसअघि 5 अन्तरालमा 23 संक्रमित भेटिएपछि नेपालगंजलाई वैशाख 23 बिहान 11 वैशाख 25 मध्यरातीसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो।
क्यों भाई मेल आउँदैछ भनेको यतिका बेर भइसक्यो, आधी घण्टा मात्र बाँकी छ प्रेजेन्टेसनलाई, के तरिका हो यो?
सर अपलोड भइ नै रहेछ, 20 हुन लाग्यो, फाइलेटेज हुन लाग्यो, 40% मात्र भएछ।
यस्तो सुपर फास्ट जमानामा कसुवा तालले हुन्छ त भाई?
यति फास्ट कसरी?
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
काम राम्रो गरेर मात्र हुँदैन, गरेको कामलाई सही ठाउँमा र सही समयमा देखाउन सक्नु पर्छ। केही भन्न खोजेको हो भाई?
ए होइन, थ्याङ्क यू सर, 4G को लागि।
थ्याङ्क्स मलाई होइन, नेपाल टेलिकमलाई देऊ।
हेलो जी, यो हो नेपाल टेलिकमको 4G।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। आज कानून दिवस, नेपाल प्रधान न्यायालय ऐन 2008, विक्रम सम्बत 2009, वैशाख 26 लागू भएको सम्झनामा प्रत्येक वर्ष 26 दिनलाई कानून दिवसका रूपमा मनाउने गरिन्छ। यसै अवसरमा प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराले कानून दिवस 2077 समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ। एक शुभकामना सन्देश जारी गरी महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको र नेपाल लगायत महामारीबाट प्रभावित देशका अदालतले संकुचन सहितको न्याय सम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएको प्रधान न्यायाधीश जबराले उल्लेख गर्नुभएको छ। उहाँले यसबाट न्यायको प्राप्तिमा पुग्न गएको असुविधालाई परिस्थितिजन्य बाध्यताका रूपमा बुझ्न सम्बन्धित सबैमा आग्रह समेत गर्नुभएको छ। रोल्पाको लुङरी गाउँपालिका 2 सिर्पका 2 हिजो चट्याङ लागेर मृत्यु भएको छ। चट्याङबाट 63 भीमबहादुर विक र 40 चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरूङले जानकारी दिनुभयो। घटना भए लगत्तै घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुली चौरबाट प्रहरी टोली पुगेको थियो। उता पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर 3 विषालु च्याउ खाँदा एकै परिवारका 7 बिरामी परेका छन्। जंगलबाट ल्याइएको च्याउ खाँदा तिनाउ दोभान फूलबारीका एकै परिवारका 7 बिरामी भएका हुन्। उनीहरूलाई झाडापखला, रिंगटा लाग्ने तथा वाकवाकी जस्ता समस्या देखिएपछि बुटोल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। कोरोना भाइरसको संक्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या 2,00,000 71,000 नागेको छ भने संक्रमितको संख्या 40,00,000को हाराहारीमा पुगेको छ। हालसम्म निको भई घर फर्कनेको संख्या 13,41,000 पुगेको छ। कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित मुलुक अमेरिकामा मृतकको संख्या 78,000 पुगेको छ भने संक्रमितको संख्या 13,00,000को हाराहारीमा पुगेको छ। यसैबीच कोरोनाको महामारी झेलिरहेका युरोपेली मुलुकहरूमा मृत्यु दरमा केही कमी आए तापनि युरोपमा संक्रमणबाट मृत्यु हुनेको संख्या 1,48,000 नागेको छ। कोरोना भाइरसबाट युरोपेली मुलुकहरूमा ज्यान गुमाउनेको संख्या बेलायतमा 31,000, इटालीमा 29,958, स्पेनमा 26,000, फ्रान्समा 26,000, बेल्जियममा 8,415 र जर्मनीमा 7,392 पुगेको छ। त्यसै गरी कोरोना भाइरसबाट सबैभन्दा बढ़ी प्रभावित एसियाली राष्ट्र इरानमा मृतकको संख्या 6,500 पुगेको छ भने सबैभन्दा बढ़ी प्रभावित दक्षिण अमेरिकी राष्ट्र ब्राजिलमा मृतकको संख्या 9,100 नागेको छ। यसैबीच छिमेकी मुलुक भारतमा संक्रमितको संख्या 56,000 नागेको छ भने मृत्यु हुनेको संख्या 1,900 हाराहारीमा पुगेको छ। भारतले संयुक्त अरब इमिरेट्सको दुबईमा अलपत्र परेका आफ्ना 300 नागरिकलाई स्वदेश फर्काएको छ। स्वदेश फर्काइएकाहरूलाई केरलामा क्वारेन्टाइनमा राखेर मात्र घर पठाइने भएको छ। भारतले लकडाउन लागू गर्नु अघि नै अन्तर्राष्ट्रिय भ्रमणहरूमाथि प्रतिबन्ध लगाइसकेको छ। आगामी हप्ता मात्र भारतीय विमान सेवा एयर इण्डियाले विदेशबाट 1,200 भारतीय नागरिकलाई स्वदेश फर्काउने भएको छ। यात्रुहरूले आफ्नो भाड़ा भने आफै तिर्नुपर्नेछ। बैंक अफ इंग्ल्याण्डले बेलायतको अर्थतन्त्र अहिलेसम्मकै सबैभन्दा गम्भीर मन्दीतर्फ गइरहेको चेतावनी दिएको छ। कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिन जारी राखिएको लकडाउनले अर्थतन्त्र 14%सम्मले खुम्चन सक्ने प्रक्षेपण पनि गरिएको छ। कोविड 19 कारण रोजगारी र आमदानीमा आएको कमीले अर्थतन्त्रमा यस्तै प्रभाव परेको बताइएको छ। बैंकका गवर्नर एन्ड्रयू वाइलले तुरन्तै अर्थतन्त्र सही दिशामा नआउने बताउनु भएको छ। बेलायतमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेहरूमा अश्वेत समुदायका मानिस दोब्बर बढ़िरहेको तथ्याङ्क छ। फ्रान्सका प्रधानमन्त्री इडीयूआई फिलिपले फ्रान्सका कतिपय क्षेत्रमा लकडाउन खुकुलो बनाइने भए पनि पेरिसमा भने कड़ाई गरिने बताउनु भएको छ। प्रधानमन्त्री फिलिपले संक्रमणका हिसाबले मुलुकका विभिन्न क्षेत्रमा फरक फरक अवस्था रहेकाले फरक फरक रणनीति अपनाएर कोरोना भाइरसको सामना गरिने बताउनुभयो। उहाँले राजधानी पेरिस र उत्तर पूर्वी क्षेत्रहरूमा लागू प्रतिबन्धलाई जारी नै राख्ने समेत बताउनुभयो। यूरोपमा कोरोना भाइरसले धेरै मानिसको मृत्यु हुने राष्ट्रहरूमा पर्ने फ्रान्सले आगामी सोमबारदेखि विद्यालय तथा पसलहरू खोल्ने भएको छ। अब मौसम। आज देशका पूर्वी भागमा सामान्यतया बदली भई बाँकी भागमा आंशिक बदली हुने र पूर्वी भागका केही स्थानसँगै मध्य र पश्चिमी भागका एक दुई स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। संघीय संसदको वर्षीय अधिवेशन आजदेखि शुरू हुने। मुलुकमा कोरोना संक्रमितको संख्या 101 पुग्यो। कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको स्वाब संकलन कार्य तीव्र। आज कानून दिवस। कोरोना महामारीबाट न्याय क्षेत्र समेत प्रभावित भएको अवस्थामा सबैले आफ्नो ठाउँबाट सकारात्मक सहयोग गर्न प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको आग्रह। र कोरोना महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या 2,70,000 नाग्यो। 13,40,000 भन्दा बढ़ी उपचारपछि घर फर्किए। यसका साथै बिहान 9 बजेको समाचार यहीँ पूरा हुन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।